नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत किमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि मैले भिक्टर ह्युगोको उपन्यास नाटिड्यामको कुम्बे लिएर आइपुगेको छु। नाटिड्यामको कुम्बे फ्रान्सेली उपन्यास हो। यसलाई भिक्टर ह्युगोले लेख्नु भएको हो भने रिद्धिबहादुर मल्लले नेपालीमा अनुवाद गर्नुभएको हो। सन् 1931 पहिलो पटक यो प्रकाशित भएको थियो। त्यसपछि संसारका धेरै भाषामा अहिलेसम्म अनुदित भइसकेको छ। कुल 294 पृष्ठको उपन्यासका केही बीचका अंशहरू छोडेर हामीले निकै मोटो उपन्यास भएकोले घटाएर यसलाई वाचन गरिरहेका छौं। आज यो उपन्यासको 5 श्रृंखला वाचन सुनौ पृष्ठ 169। ढिङ्ग्रोरी तथा मिराकल कोटका निवासीहरूलाई इजमेरल्डा बेपत्ता भएकीले बडो चिन्ता हुन गयो। एक महिनादेखि उसको पत्तो थिएन, उसकी बाख्रीको पनि पत्तो थिएन। त्यसरी ढिङ्ग्रोरीको पीड़ा दोब्बर हुन गएको थियो। गायब भएको रातदेखि त्यसको कुनै पत्तो छैन। कुनै डहा गर्नेहरूले त्यसै साँझमा ढिङ्ग्रोरीसित भने, हामीले इजमेरल्डालाई पाण्ड सेन्ट माइकलको पुलको नजिकै एउटा फौजी अफिसरको साथमा जान लागि देखेका थियौं। तर इजमेरल्डाको पति अविश्वासी दार्शनिक थियो। यसको अतिरिक्त उसकी पत्नीको सतीत्व तथा ब्रह्मचर्य त्यसभन्दा बढ्दा कसैलाई थाहा थिएन। त्यसलाई विश्वास थियो कि जिप्सीका कवच तथा गुणहरू मिलेर त्यसमा अझै अजेयशील पैदा गरिदिएको छ। त्यसलाई थाहा थियो कि त्यसकी पत्नीमा आफ्नो पवित्रताको रक्षा गर्ने कस्तो क्षमता छ। त्यसैले यस विषयमा उसलाई अलिकति पनि चिन्ता थिएन। तर त्यसको बेपत्ता हुनुको कारण उसले बुझ्न सकेन। एक दिन त्यो उदास मनले टहलिरहेको बेलामा त्यसले न्याय भवनको अगाडि एउटा भीड देख्यो। कुरा के हो, त्यसले ग्यास भवनबाट बाहिर निस्किरहेको एउटा युवकसित सोध्यो। युवकले उत्तर दियो, मलाई थाहा छैन, सुन्दछीको एउटी स्त्रीले एउटा पल्टनको सिपाहीलाई मारिदिएको हुनाले मुकदमा पेश छ। यसमा केही जादुको पनि मामिला छ र मेरा दाजु जो नाटिड्यामका आर्चडिकन छन् यस बखतमा त्यहीँ छन्। म उनीसित केही कुरा गर्न चाहन्थे तर म त्यस कहाँसम्म पुग्नै सकिनँ। त्यसैले मलाई बडो रिस उठिरहेछ किनभने मलाई रुपियाँको बडो आवश्यकता छ। अफसोस महाशय, गिङ्ग्रेरीले भन्यो, मैले तपाईँलाई केही दिन चाहे पनि मेरो यो प्यान्टमा जुन छिद्र भएका छन् ती रुपियाँको बोझले भएका होइनन्। त्यसले यो बताएन कि त्यसले त्यस युवकको दाजु पादरीलाई चिनेको छ। युवकले आफ्नो बाटो लियो। गिङ्ग्रेरी अदालतको ठूलो कोठामा बस्यो। त्यसले सोच्यो, उदासी मेटाउनको निमित्त फौजदारीको मामिला सुन्नुभन्दा बढ्दा कुनै दोस्रो रुचिकर दृश्य छैन किनभने जज बहुधा मनोरञ्जक मूर्ख हुन्छन्। त्यो भीडभित्र पस्यो। कोठामा यत्रतत्र मैनबत्ती बलिरहेका थिए किनभने बाहिरबाट प्रकाश बहुतै कम भित्र पसेको थियो। कोठाको सामान्यको भाग दर्शकहरूले भरिएको थियो। पछिल्लो भागमा वकिलहरू बसेका थिए। एउटा मञ्चमा अनेक जजहरू बसेका थिए। जजहरूका टोपीमा क्रसका चिन्ह परेका थिए। गिङ्ग्रोरीले आफ्नो नजिकै एउटा व्यक्तिसित सोध्यो, त्यहाँ लहरै बसेका को हुन्? तिनीहरू अनेक तरहका जजहरू हुन्। तिनीहरूका लुगैले यो कुरा थाहा हुन्छ। तिनीहरूभन्दा माथि त्यो रातो मुख भएको व्यक्ति जो पसिनाले भइरहेछ त्यो को हो? त्यही प्रेसिडेन्ट, अध्यक्ष हो। फेरि त्यसभन्दा पछाडिका भेडाहरू? गिङ्ग्रोरीले सोध्यो। पाठकलाई थाहा छ, गिङ्ग्रोरी जज तथा म्याजिस्ट्रेटहरूलाई देखिसहँदैन। ती राजमहलका अफिसरहरू हुन्। तिनीहरूको सामुन्यको त्यो सुँगुर नि, त्यो पार्लियामेन्ट कोर्टको क्लर्क हो। दाहिनेतिरको त्यो गोही को हो नि? मास्टर फिलिप, सरकारी वकिल। बायाँतिरको त्यो जङ्गी चाहिँ वन बिरालो हो? मास्टर जेकु चारमोले, जो चर्च कचहरीमा राजाको प्रतिनिधि छ। गिङ्ग्रोरीलाई थाहा भयो कि मामिला कुनै स्त्रीसित सम्बन्ध राख्दछ, जो जजहरूतिर फर्केर दर्शकहरूतिर पिठ्यौं फर्काएर बसेकी थिए। त्यस मामिलामा जादुको अभियोग थियो किनभने बिसपको कचहरीको जज पनि त्यहाँ उपस्थित भएको थियो। एउटी बुढीको बयान हुन लाग्यो। त्यो भन्न लागि, म पाण्ड सेन्ट माइकलमा 40 वर्षदेखि रहन्छु। केही दिन पहिले मलाई कसैले भनेको थियो कि साँझ परेपछि बाहिर बसेर चर्खा नकाट्नु किनभने पादरीको प्रेतात्मा त्यस समयमा नगरमा घुम्दछ। एक दिन मेरो ढोकामा 2 मान्छे आए। एउटाले कालो कपडा ओढेको थियो, दोस्रो एउटा सुन्दर कप्तान थियो। दुवैले भने सेन्ट मार्थाको कोठा, त्यही मेरा सबभन्दा सुन्दर माथिको कोठा छ। उनीहरूले मलाई एउटा रुपियाँ दिए। त्यो रुपियाँलाई मैले टेबलको घरमा राखिदिएँ। हामीहरू माथि गएपछि कालो मान्छे हरायो, त्यसैले मलाई केही सन्देह भयो। सुन्दर कप्तान मेरो साथमा तल आयो, त्यो घरबाट बाहिर निस्क्यो। म चर्खा काट्न थालेँ। एकैछिनपछि त्यो एउटी सुन्दरीलाई साथमा लिएर फर्केर आयो। त्यस युवतीको साथमा एउटी बाख्री थिए। मलाई सम्झना छैन त्यो बाख्री काली थिए कि सेती। बाख्री मलाई अलिकति पनि मन पर्दैन किनभने उनको नाम जादुको नाममा बदनाम छ। म चर्खा काटिरहेकी थिएँ, तर मेरो मस्तिष्कमा त्यही प्रेत पादरीको कुरा फनफन्ती घुमिरहेको थियो। यतिकै म माथिबाट चिच्चाएको आवाज सुनियो। म माथिको झ्यालै मुनतिर पर्ने छिँडीको ढोकातिर दगुरेँ। मैले आफ्नै नजिकबाट एउटा ठूलो पोकाला नदीको पानीमा खसेको देखेँ। त्यो प्रेतले पादरीको वस्त्र धारण गरेको थियो। चारैतिर टह टह जुन लागेको थियो। मैले त्यसलाई राम्ररी नै नगरतिर पौड्दै गएको देखेकी थिएँ। मैले आत्तिएर पहरादारहरूलाई बोलाएँ। तिनीहरू आए। उनीहरू अत्यन्तै प्रसन्न थिए। उनीहरूले मलाई पिट्न सुरु गरे। मैले उनीहरूलाई सबै कुरा खोलेर भनिदिएँ। हामीहरू जब माथि आयौं, कप्तानलाई रगतमा मुछिएको पायौं। त्यसको गर्दनमा खञ्जरको चोट थियो। युवती मृत्युको बहाना गरिरहेकी थिए। बाख्री आत्तिएकी थिए। मैले भने, अब मलाई कोठा सफा पार्न कमसेकम 15 दिन लाग्नेछ। सिपाहीहरूले कप्तानलाई पठाए, तर कुरा त्यहीसम्म मात्र रहेन। सबभन्दा खराब कुरा यो भयो कि जब म भोलिपल्ट रुपियाँ खोज्न लागेँ, त्यसको ठाउँमा सुकेको पात पाएँ। बुढीले लामो सास फेरी, कालो प्रेत बाख्री सबै कुरा जादु भरिएको बुझिन्छ। एउटाले भन्यो, सुकेको पात पनि पूरा प्रमाण छ। दोस्रोले भन्यो, निसन्देह युवती परी थिए जो प्रेत पादरीको सहायक थिए। गिङ्ग्रेरी पनि माथिको बयानलाई ठिक मान्न तयार थियो। श्रीमती फ्लोरडेल प्रेसिडेन्ट अर्थात प्रधान जजले सोध्यो, तिमीलाई कोर्टसित अरू केही भन्नु छ? केही छैन मेरा लर्ड, बुढीले भनी, केवल एउटा कुरा भन्नु छ। रिपोर्टमा मेरो घरलाई फोहोर र टुटेफुटेको झोपडी भनिएको छ। यो अपमानजनक कुरा हो। फुलतिरका घर हेर्नमा झिलिक्क पर्ने गरी बनाइनन्, किनभने त्यहाँ धेरै मान्छे रहन्नन्। तर कसै पनि त्यहाँ बस्नलाई नाक आँखी भुइँ खुम्च्याउँदैनन्। फेरि तीनमध्ये धेरै धनी पानी व्यक्ति छन्। उनीहरूको विवाह सुन्दरी स्त्रीहरूसित भएको छ। त्यो म्याजिस्ट्रेट उठ्यो, जसलाई देखेर गिङ्ग्रेरीलाई तर्को सुधी हुन गयो। बोल्यो, शान्ति महाशय हो, म तपाईँहरूलाई प्रार्थना गर्दछु कि तपाईँ नबिर्सनु होला कि अभियुक्तबाट खञ्जर भेट्टाइएको थियो। फ्लोरडेल, त्यो पात ल्याएकी छौ जसको अनुहार त्यस रुपियाँले धारण गरेको थियो? ल्याएको छु मेरा लर्ड, यो हो। जजहरूले त्यसलाई लिएर हेर्न थाले। यो सनोवरको पात हो, मास्टर जेकुले भन्यो। जादुको नयाँ प्रमाण थियो। दुईजना मान्छे तिमीसित माथि गएका थिए। कालो मान्छे पहिले बेपत्ता हुन गयो र फेरि फादरीको रूपमा सेन नदीमा पौड्दै गएको देखियो। र कप्तान नि, दुवै सधैँ कसले तिमीलाई रुपियाँ दिएको थियो? कप्तानले मान्छेहरू भुनभुनाउन थाले। गिङ्ग्रेरीले सोच्यो, यसबाट मेरो विश्वास हट्यो। मास्टर फिलिपले फेरि भन्न सुरु गर्यो, महाशय हो, हामी अब तपाईँहरूको ध्यान त्यस घाइते कप्तानको बयानतिर आकर्षित गर्छौं। त्यसमा यो भनिएको छ कि उसको मस्तिष्कमा यो कुरा थियो कि कालो मान्छे प्रेत पादरी हुन सक्छ। त्यसले यो पनि भनेको छ कि त्यस प्रेतले त्यसलाई रुपियाँ दिएको थियो। कप्तानले त्यो रुपियाँ फ्लोरेडलाई दियो, त्यसैले त्यो रुपियाँ नर्कको थियो। दोस्रो अभियुक्त दजाली बाख्री थिए। पशुहरूको विरुद्ध जादुको अभियोग लगाउनु त्यस समयमा बडो सजिलो थियो र पोपका जजहरूको त यो धार्मिक काम थियो। पशुहरूको कुरै छैन, त्यस समयको न्यायको राज्य प्रेतहरूसम्ममा पनि थियो, किनभने कहिले कहिले प्रेतहरूमाथि पनि मुद्दा चलाइन्थ्यो। चर्चकोटको राजाको प्रतिनिधिले भन्यो, यदि त्यो सैतान जो यस बाख्रीमा बास गर्दछ जादुले भरिएको कामले विमुख भएन र कोर्टलाई भय प्रदान गर्दछ भने हामी पहिले नै त्यसलाई सूचित गर्दछौं कि हामीले बाध्य भएर त्यसलाई फाँसीमा झुन्ड्याउनु पर्नेछ। गिङ्ग्रेरीलाई पसिना आउन थाल्यो। जेकुले जिप्सीको खञ्जडीलाई बाख्रीको अगाडि राखिदियो र बाख्रीलाई सोध्यो। बाख्रीले खञ्जडीमा 7 पटक हानेर 7 बज्यो भनेर बताइदियो। बाख्रीलाई यो निर्दोष कौतुक सिकाइएको थियो, त्यसले उनीहरूलाई त्यस्तै देखाइदिए। दर्शकहरूले धेरै पल्ट यस निर्दोष कौतुकको प्रशंसा गरेका थिए, तर आज तिनीहरू न्याय भवनमा त्यसैले गर्दा भयभीत भइरहेका थिए। दर्शकहरूले सोचे, बाख्रीमा शैतानको बास छ। त्यसपछि जेकुले एउटा सानो थैलीबाट काठका अक्षरहरू निकाल्यो। दजालीले तिनीहरूलाई मिलाएर फिवस लेखिदिए। यही मन्त्र थियो जसले गर्दा त्यो कप्तान त्यस युवतीको शिकार बन्न गएको थियो। सबैको नजरमा त्यो परी बोक्सी हुन गई। इजमेरेल्डाले कचहरीका कुनै कामलाई वास्ता गरेकी थिएन, न त्यो केही सुनिए नै रहेकी थिए। एउटा मान्छेले त्यसलाई ध्यानावस्थाबाट जगाउनलाई निर्दयतापूर्वक झड्कारी दियो। प्रधान जजले गम्भीरतापूर्वक भन्यो, युवती, त जिप्सी होस् र जिप्सीहरू जादुको निमित्त अत्यन्त बदनाम छन्, तैले आफ्नै शैतान बाख्रीसित मिलेर 29 मार्चको रातमा प्रेत एवं मन्त्र तथा जादुको सहायताले फिवस नाउँको एउटा कप्तानको हत्या गरेकी छस्। के तँ यसलाई अझै पनि अस्वीकार गर्छेस्? भयानक युवतीले आफ्नो हातले आफ्नो मुख छोप्दै भनी, मेरा प्यारा फिवस, यो कस्तो नर्क हो? तँ अझै पनि अस्वीकार गर्छेस्? प्रधानले सोध्यो। निश्चय, त्यो उठेर खडा भई त्यसका आँखाबाट आगो बर्सन थालेको थियो। प्रधानले कुण्ठित भएर सोध्यो, त्यसो भए आफ्नो विरुद्ध लगाइएको अभियोगको कसरी खण्डन गर्छेस्? मैले पहिले नै भनिसकेको छु, मलाई थाहा छैन, त्यो हत्यारा एउटा पादरी थियो जसलाई म चिन्दिन। त्यो नारकी पादरी धेरै दिनदेखि मेरो पछि लागिरहेको थियो, त्यो प्रेत पादरी थियो। प्रधानले भन्यो, मेरा लर्ड, ममाथि दया गर्नुहोस्, म एउटा गरिब लड्की हुँ। जिप्सी जजले भन्यो, मास्टर जेकेले भन्यो, यसको अवान्छनीय हटको निमित्त मेरो निवेदन छ कि यसलाई यन्त्रणा गृहमा राखियोस्। अभागी युवती कामना थाली। तैपनि त्यो धैर्यपूर्वक मास्टर जेकेको अगाडिबाट हिँड्न लागि त्यो समीपको एउटा कोठामा गई। गिङ्ग्रेरीलाई थाहा भयो जस्तो कुनै एउटा राक्षसले त्यसलाई सलक्क निल्यो। बाख्री करुणाजनक स्वरले म्या म्या गर्न लागि। प्रधानले आज्ञा दिए कि यस कर्तव्यलाई पूरा गर्नको निमित्त त्यहाँ एउटा म्याजिस्ट्रेट रहनेछ। Namah 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 इज्मेराल्डा भयानक सिपाहीहरूले घेरिएकी थिए। हवलदारले त्यसलाई धक्का दिएर एउटा भयानक कोठामा मुन्टाइदियो। त्यस कोठामा झ्याल पुवालको नाम निशाना थिएन, केवल एउटै ढोका थियो। त्यसमा फलामको खापा लागेको थियो। त्यसो भए तापनि त्यहाँ उज्यालोको कम्ती थिएन, किनभने एउटा भयानक भट्टीको हुङ्कार मच्चाइरहेको अग्निज्वालाले प्रकाश दिइरहेको थियो त्यहाँ। त्यस कोठालाई यन्त्रणा गृह भन्दथे। इज्मेराल्डाले साहस बाँध्न खोजी तर व्यर्थ भयो। भयले उसको घाँटी अट्ठ्याइहाल्यो। सिपाही एक छेउमा र पादरी अर्को छेउमा खडा भए। एउटा कुनामा एउटा क्लर्क उभियो, कलम मसी र कागज पढिरहेको थियो। मास्टर जेकोले मुसुमुसु हाँस्दै आएर भन्यो, मेरी प्यारी बच्ची, तिमी अझै पनि अस्वीकार गर्दैछौ? गर्छौ, त्यसले सुस्तरी भनी। त्यसो भए हामीले आफ्नो कष्टदायक कर्तव्य पालन गर्नको निमित्त तिमीसित कठोर रूपमा पेश हुनुपर्ने भयो, त्यसले जल्लादलाई भन्यो। युवतीलाई चटाईमा बसालेर ढोका थुनिदिए। मैले ढोका थुने भने मेरो त आगो नै बन्द हुन जानेछ, जल्लादले भन्यो। त्यसो भए खुलेर होस्, जेकोले भन्यो। इज्मेराल्डा चुपचाप खडा थिए। त्यस चटाईलाई देखेर त्यसको मुटु काम्न थाल्यो। डरले गर्दा त्यसको सातो पुतलो उडिसकेको थियो। जेकोले इसारा गरेपछि दुईवटा सिपाहीले त्यसलाई समातेर छालाको चटाईमा बसालिदिए। उनीहरूले त्यसलाई घायल पारेनन्, तर तिनीहरूले उसलाई समात्ने बित्तिकै उसको सारा शरीरको रगत उसको मुटुमा दगुरेर आइपुग्यो। त्यसले निराशाले भरिएका दृष्टिले एकपल्ट त्यो कोठालाई हेरी, जस्तो सावा पन्छी बाजलाई देखेर खुम्चिन जान्छ, भयातुर हुन जान्छ। डाक्टर कहाँ छ? जेकोले सोध्यो। यहाँ छु, एउटा कालो गाउन लाउनेले उत्तर दियो। युवती त्यसलाई देखेर काम्न थाली। युवती राजाको प्रतिनिधिले भन्यो, तेस्रो पटक म सोधिरहेछु, अझै पनि तिमी अस्वीकार गर्दछौ? यसपल्ट त्यसको बक फुटेन, केवल टाउको हल्लाइदिए। तिमी ढिपी गर्दैछौ, तर मैले त आफ्नो कर्तव्य पालन गर्नुपर्छ, जल्लादले सोध्यो। कुन कुरादेखि प्रारम्भ गर्ने? फलामे जुत्तादेखि, त्यसले केही विचार गरेर भन्यो। फलामको झन्कार सुन्ने बित्तिकै यसको सारा शरीर कामेर थरथर हुन थाल्यो। त्यसले फनफनाउँदै भनी, ओ मेरो प्यारो फिवस। त्यसपछि त्यो सिंहमर्मरको मूर्ति झैं निश्चल एवं निस्तब्ध हुन गई। जल्लादहरूले पहिलेदेखि नै त्यसको खुट्टालाई नाङ्गो पारिदिएका थिए, त्यही खुट्टा जसले आफ्नो सौन्दर्यद्वारा मान्छेलाई आश्चर्यमा डुबाउने गर्दथ्यो। अफसोस, जल्लादले भन्यो, भए काँथर इज्मेराल्डाले आफ्नो खुट्टा त्यस फलामको साँचोमा जकडिएको देखि भयानक यन्त्रको भयले उसलाई केही साहस भयो। त्यो चिच्याउन थाली, यो झिकिदेऊ, मलाई दया गर। त्यो राजप्रतिनिधिको पाउ पर्नलाई जुरमुराउँदै उठी, तर त्यसको खुट्टा त्यस भयानक यन्त्रले समातिसकेको थियो, त्यसैले त्यो त्यहीँ पछारिए। अन्तिम समय छ युवती, तिमी अभियोग स्वीकार गर। गर्छौ कि गर्दिनौ? जेकुले सोध्यो। अफसोस महाशय, मलाई बिल्कुलै केही थाहा छैन, एकदम केही थाहा छैन। बड जल्लादहरूलाई आज्ञा दियो, बड अगाडि। जल्लादले मुठी घुमायो, जुत्ता साँगुरिँदै गयो। बिचारी युवती चिच्याउन थाली। त्यो चिच्याइलाई प्रकाशित गर्नको निमित्त कुनै भाषा समर्थ छैन। जेकोले रोक्न भन्यो, फेरि जिप्सीलाई सोध्यो, अब भन स्वीकार गर्छौ सबै कुरा? दुखी युवतीले भनी, स्वीकार गर्छु, स्वीकार गर्छु, मलाई दया गर्नुहोस्। त्यसलाई आफ्नो शक्तिको ज्ञान थिएन। त्यसको जीवन त्यस समयसम्म कतिको प्रसन्न मधुर र सरल थियो, तर प्रथम पीडाले त्यसलाई हराइदियो। मनुष्यताले मलाई बाध्य गर्दछ, जेकोले भन्यो, म बताइदिन्छु कि अस्वीकार गरिसकेपछि तिमीलाई मृत्युको सिवाय अर्को कुनै वस्तुको आशा रहन जाँदैन। यसैको आशा छ भनेर युवती बेहोस भएर पछारिन गई। सुन्दरी धैर्य गर, जल्लादले भन्यो। क्लर्क लेख, युवती तिमी आफ्नो प्रेमको नखरमाउलो र जादुहरू तथा राक्षसहरूका साथमा नारकीय काम गर्नमा आफ्नो सहयोग दिन्छौ, यो कुरा स्वीकार गर्दछौ? जिप्सीले सुस्तरी भनी, गर्छु। तिमीले बादलको तलका भेडाहरूलाई देखेकी छौ, जसलाई जादुवालाले सिवाय अरू कसैले देख्न सक्दैन, यसलाई स्वीकार गर्दछौ? गर्छु। तिमीले शैतानको पूजा गर्ने गरेकी छौ, यो कुरा स्वीकार गर्दछौ? उसले भनी, गर्छु। तिमीले त्यस शैतानसित जो बाख्रीको भेषमा यस मामिलामा अभियुक्त छ सर्वदा सहायता लिएकी छौ? छु। त्यसो भए अन्तमा तिमी यो पनि स्वीकार गर्दछौ कि शैतान तथा प्रेत पादरीको मदतले 29 मार्चको रातमा तिमीले क्याप्टेन फिवसलाई मारिदियो? त्यसले आफ्ना ठूल्ठूला आँखाले मजिस्ट्रेटको अनुहारतिर हेरी। त्यसपछि मेसिनको पूर्जाले चाहिँ आवाज निकाल्दै भनी, हो। त्यो अत्यन्तै निराश भइसकेकी थिए। त्यसपछि त्यसले जल्लादलाई भन्यो, कैदीलाई कचहरीमा लिएर हिँड। राजको प्रतिनिधिले उसको खुट्टातिर हेरेर भन्यो, त्यत्तिको बढ्ता चोट परेको छैन, समयमै तिमी चिच्चायौ, सुन्दरी तिमी अझै पनि नाच्न सक्छौ। फेरि अर्कोतिर फर्केर पादरीसित त्यसले भन्यो, अन्तमा न्यायलाई त्यसको पत्ता लागिहाल्यो, हामीले यथाशक्ति कोमलतासित काम लिएको भन्ने कुराको त स्वयं युवती नै साक्षी छ नि। वास्तवमा फिवस मरेको थिएन। फिवस जस्तो मान्छेलाई मार्नु अलिक टेढो कुरा हो। जब राजाको असाधारण वकिल मास्टर फिलिपले त्यो मरिरहेछ भनेको थियो, तब या त त्यसले भूल गरिरहेको थियो अथवा ठट्टा गरिरहेको थियो। जब आर्चडिकनले जिप्सीलाई फैसला सुनाउँदै त्यो मरिसक्यो भनेको थियो, त्यस बेलामा त्यो स्वयं त्यस विषयमा अनभिज्ञ थियो। किन्तु फिवसको मृत्युको विषयमा त्यसको धारणा निश्चित थियो। त्यसलाई यस विषयमा अलिकति पनि सन्देह थिएन। आफ्नो प्रेमपात्रीको समक्ष आफ्नो प्रतिद्वन्दीको समाचार पुर्याउनमा यसभन्दा अधिक आशा राख्नु बडो ठूलो भूल होला। चुरा ना जाए, फिभसको चोट गहिरो अवश्य थियो, तर त्यसबाट त्यो मर्न सकेन। जुन डाक्टर कहाँ सिपाहीहरूले उसलाई राखी छोडेका थिए, उसलाई पनि फिभसको जीवनको विषयमा शंका हुन गएको थियो। उसले आफ्नो भावलाई ल्याटिन भाषामा भनी पनि दिएको थियो। डाक्टरको आशाको विरुद्ध रोगी निको हुँदै गयो। फिभस रोगशय्यामा छँदैखेरि बिसपको कचहरीबाट जाँच्नको निमित्त मास्टर फिलिप आएको थियो। यस कुराले क्याप्टेनलाई बडो झोक चलेको थियो। त्यसैले एक दिन बिहान स्वस्थ भइसकेपछि त्यसले डाक्टरको फिसको निमित्त आफ्नो सुनौलो स्पर छोडेर हिँडिदियो। यस घटनाको कारणले न्याय शासनमा अलिकति पनि असुविधा भएन। जजहरूलाई इजमेरल्डाको विरुद्ध प्रशस्त प्रमाण प्राप्त हुन गएको थियो। उनीहरू फिभसलाई मरेकै ठान्दथे। यसभन्दा बढ्दा अरू के चाहियो? फिभस कुनै टाढा गएको थिएन, त्यो आफ्नो सेनामा गएर सम्मिलित भयो, जो प्यारिसको नजिकै छाउनी बनाएर बसेको थियो। मुद्दामा उपस्थित हुनको उसको अणुमात्र पनि विचार थिएन। त्यसले त्यो घटनाको बारेमा केही निर्णय गर्न सकेको थिएन। त्यो सच्चा सिपाही झैँ अधार्मिक र अन्धविश्वासी थियो। त्यसले त्यो दुर्घटनाको विचार गर्न लाग्दा त्यसलाई प्रत्येक कुरा शङ्कास्पद मालूम हुन थाल्यो। बाख्री इजमेरल्डासितको प्रथम दर्शनको घटना, त्यसको प्रेम, त्यो जिप्सी हुनु र सबभन्दा माथि त प्रेत पादरीको कारण। क्याप्टेनले घटनालाई जादुबाट खाली ठानेन। त्यस घटनामा त्यसले प्रेमको ठाउँमा बढ्ता जादु नै देख्न थाल्यो। त्यस नाटकमा त्यसको पाठ ज्यादै भद्दा हास्यास्पद थियो। त्यसलाई लाज लाग्न थाल्यो, जस्तो फ्याउरालाई एउटा काथर कुखुराबाट पक्रिन जानुमा लाज हुन जान्छ। त्यसलाई यति त अवश्य आशा थियो कि त्यसको अनुपस्थितिमा त्यसको नाम कचहरीभन्दा बाहिर जाने छैन। फिभसको मस्तिष्कबाट मोहनी लाउने इजमेरल्डा, खञ्जरको चोट र मुद्दाको परिणाम सबै लुप्त हुन गयो। यस घटनालाई बिर्सने बित्तिकै उसको हृदयमा फ्लियर डिलिसको चित्र फेरि स्थापित हुन गयो। त्यसको सेनाको छाउनी बनेको ठाउँ, जहाँ नालबन्दीहरू र असाधारण दूध बेच्नेहरूको बस्ती थियो, जहाँ छाप्रोको अतिरिक्त अरू केही थिएन, फिभसलाई रमाइलो लाग्दैन थियो। क्याप्टेन फिभस अब राम्रैसित निको भइसकेको थियो। चोट खाएको दुई महिना भइसकेको थियो। अहिलेसम्ममा जिप्सीको मामिला अवश्य खत्तम भइसकेको र उसलाई मान्छेले बिर्सि पनि सके होलान् भन्ने उसले विचार गर्यो। त्यसैले एक दिन मनोहर प्रातःकालमा त्यो नाट्रिड्याम स्क्वायर स्थित फ्लियरको ढोकामा आएर उपस्थित भयो। त्यस समयमा नाट्रिड्यामको अगाडि एउटा ठूलो भिड लागेको थियो, तर त्यसले त्यतातिर ध्यान दिएर घोडालाई बाहिरै बाँधेर त्यो प्रसन्नतापूर्वक आफ्नी भावी पत्नीसित भेट गर्न भनी भित्र गयो। त्यस समयमा फ्लियर आफ्नी आमा कहाँ एक्लै बसेकी थिए। फ्लियरले जिप्सी आउनु र त्यस बाख्रोको घाँटीमा फिभस भन्ने अक्षरको पोको झुन्डिएको हुनु बिर्सेकी थिएन। तापनि क्याप्टेनको नयाँ भड्किलो जङ्गी पोसाक देखेर उसको हृदय अकासिन थाल्यो। आफ्नो त्यो असीम आनन्दले गर्दा त्यो अलि सङ्कुचित हुन गई। त्यो कुमारी त्यस समयमा अपूर्व सुन्दरी देखिन थालेकी थिए। त्यसले आफ्नो चुल्टो त्यस दिन अत्यन्तै राम्ररी बाटेकी थिए। त्यसको गोरो आङमा निलो लुगाले अपूर्व शोभा दिइरहेको थियो। त्यसका आँखामा प्रेम छ चल्किरहेको थियो। फिभसले आफ्नो सेना छोडेपछि कुनै सुन्दरीलाई देखेको थिएन। त्यसैले त्यो फ्लियरको सौन्दर्य र श्रृङ्गारको प्रवाहमा बग्न थाल्यो। त्यसले सुरवीर झैँ प्रेमपूर्वक भेट्यो। सन्धि स्थापित हुनमा कठिनता परेन। फ्लियरकी आमा आफ्नो आराम कुर्सीमा पढिरहेकी थिए, तर फिभसलाई फटकार्ने साहस उसलाई भएन। पुत्रीको भर्सना प्यारमा परिणत हुन गयो। युवती कुर्सीमा बसेर बुन्ने काम गरिरहेकी थिए। कप्तान कुर्सीको पछिल्लोतिर उभिएर निहुरियो। युवती सुस्त सुस्त मुसमुरमुरिन थाली। तिमी त बडो फितलो मान्छे रहेछौ, दुई महिनादेखि किन बेपत्ता भएको? म किरिया हालेर भन्न सक्दछु कि तिम्रो सौन्दर्यले यस्तै आर्च बिसपको सपनालाई समेत पूर्णतया भङ्ग गर्न समर्थ हुन्छ। युवतीको प्रश्नले व्याकुल भएर फिभसले भन्यो। त्यो मुसुक्क हाँसेर भने, महाशय, सुन्दरताको कुरा छोड्नुहोस्, मेरो सवालको जवाफ दिनुहोस्। प्यारी, म बाहिर पठाइएको थिएँ, कृपा गरेर भन्नुहोस् कहाँ, फेरि जाने बेलामा भेटेर किन जानु भएन? क्युइन बरी प्यारिसको नजिकैको एउटा गाउँमा गएको थिएँ। फिभस सोचिरहेको थियो कि पहिलो प्रश्नको उत्तर दिएपछि दोस्रोको जवाफ दिने कुनै आवश्यकता छैन। त्यो गाउँ त धेरै नजिक छ, कहिलेकाहीँ आएर किन भेट नगर्नु भएको? फ्लियरले सोधी। फिभसलाई जवाफ दिने कुरै फुर्दैन थियो। आफ्नो कर्तव्यमा लिप्त रहनको कारणले फेरि मलाई अलिकति सन्चो पनि थिएन। सन्चो थिएन? आत्तिएर युवतीले सोधी। हो, अलिकति चोट लाग्न गएको थियो। चोट? युवती डराउन थाली। नडराऊ, फिभसले भन्यो, मामुरी चोट थियो, एउटा झगडामा तरवारको टुप्पा लाग्न गएको थियो। यस कुराले तिमीलाई किन चिन्ता हुन थालेको? असत्यभाषी फिभसलाई यो थाहा थियो कि स्त्रीहरूको नजरमा प्रतिष्ठाको कार्यले पुरुषहरूलाई धेरै उँचो बनाइदिन्छ। साँच्चैको युवती भयभीत भएर त्यसतिर प्रसन्नता तथा प्रशंसाको दृष्टिले हेरिरहेकी थिए। तैपनि त्यसलाई पूर्ण विश्वास भएन। त्यसले भनी, प्यारो फिभस, अब तिमीलाई बिल्कुलै आराम भइसक्यो। म तिम्रो विरोधीलाई चिन्दिनँ, तापनि म भन्न सक्छु कि त्यो बहुतै खराब मान्छे रहेछ। फिभसलाई प्रश्नहरूको जालबाट बाहिर निस्कने कुनै उपाय सुझेन। त्यसले भन्यो, मलाई सम्झना छैन। कुरा फर्काएर आफ्नो प्रेमिकाको ध्यान अर्कोतिर लैजानलाई त्यसले भन्न थाल्यो, स्क्वायरमा आज यतिको कोलाहल के को निमित्त रहेछ? त्यो झ्यालको नजिकै गयो। हे परमेश्वर, ठूलो भिड छ। युवतीले भनी, मलाई थाहा छैन, तर मैले सुनेकी छु कि कुनै जिप्सी बोक्सीले फाँसी हुनुभन्दा अगाडि सबैको सामुन्यमा यहाँ प्रायश्चित गर्नेछ। कप्तानलाई इज्मेराल्डाको भ्रम भएन, त्यसैले उसले युवतीको उत्तरमा कुनै दिलचस्पी लिएन। किन्तु तैपनि एक दुईवटा सवाल सोध्यो। बोक्सीको नाम के हो नि? मलाई थाहा छैन, युवतीले उत्तर दिए। त्यसले के विराम गरेकी रहेछ? मलाई थाहा छैन। त्यसमा युवतीकी आमा भन्न थाली, आजकल यतिका जादुवालाहरूलाई फाँसी हुन लागेको छ कि तिनीहरूको नाम थाहा नपाएरै फाँसीको सजाय हुन जान्छ। भीडलाई देखेर वृद्धालाई आफ्नो बाल्यकालको कुरा सम्झना हुन थाल्यो। उसले सप्तम चार्ल्सको प्यारिस नगरमा प्रवेश देखेकी थिए। त्यसको वर्णनको लोभ उसले सम्वर्णन गर्न सकिन।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँले अहिले सुनिरहनु भएको वाचन भिक्टर ह्युगोको उपन्यास नाट्युड्यामको कुम्बेको वाचन हो। यसलाई नेपालीमा रिद्धिबहादुर मल्लले अनुवाद गर्नुभएको छ। यो उपन्यासको बाँकी अंश वाचन लिएर केही बेरमा फेरि आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका 90 भन्दा बढी रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेक उज्यालो online.com पनि अहिले प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ र यसलाई फुर्सदका बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। हामी श्रुति सम्वेकमा भिक्टर ह्युगोको उपन्यास नाट्युड्यामको कुम्बेको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ।
फियर र फिवस दुवै प्रेमी त्यस वृद्धाको भाषणतिर उदासीन थिए। फिवस फेरि आफ्नी प्रेमिकाको कुर्सी पछिल्तिरबाट निहुरेर आफ्नो दृष्ट नेत्रले फ्लेयरको पछोराभित्र केही हेर्न थाल्यो। पछोरा यस्तरी खुस्केको थियो कि त्यसले त्यसभित्र अनेक मनोहर चिज देख्न सक्दथ्यो। युवतीको रूपले तिरमिरिएर त्यसले सोच्न थाल्यो, मान्छे सुन्दर छाला भएकी स्त्रीको अतिरिक्त अर्की स्त्रीको प्रेममा कसरी फस्दछन् कुन्नी। दुवै चुप थिए। युवतीले युवकतिर कहिले कहिले प्रेमले भरिएका आँखाले हेरिहाल्दथे। दुवैका टाउकाका रौँ एकत्र हुन गएका थिए। तिनमा वसन्तकालीन सूर्यका किरणहरू खेल्न थालेका थिए। फ्लेयरले एकाएक मधुरो स्वरमा भनी, फिवस 3 महिनापछि हाम्रो विवाह हुने भएको छ। क्रिया हाल कि म बाहेक तिमीले कुनै दोस्रो स्त्रीलाई कहिल्यै प्यारो गरेका छैनौ। स्वर्गीय देवी, म क्रिया हाल्न सक्दछु। त्यसको स्वाभाविक कथनमा युवतीलाई विश्वास हुन गयो। सायद फिवसलाई पनि त्यस समयमा आफ्नो कथनमा विश्वास हुन थाल्यो। यसैबीचमा आमा दुवै प्रेमीहरूलाई लट्ठ परेर कुरा गर्न लागेको देखेर भित्र गइदिन्। फिवसले उठेर जान लागेकी देखेको थियो। एकान्त देखेर त्यसको साहस बढ्दै गइरहेको थियो। त्यसको मस्तिष्कमा विचित्र विचार उठिरहेको थियो। युवतीले त्यसलाई प्यारो गर्दथे, त्यो त्यसको भावी पति थियो। दुवै एक्लै थिए। फ्लेयरको प्रथम प्रेम आफ्नो समस्त ज्वालाका साथ बिउजिन गयो। उसका आँखाको भावलाई देखेर फ्लेयर भयभीत हुन गई। त्यसले आफ्नो चारैतिर आँखा घुमाई, आमा त्यहाँबाट गइसकेकी त्यसले थाहा पाई। संकुचित भएर त्यसले भनी, मलाई साह्रै गर्मी लागिरहेछ। जहाँसम्म म सोच्दछु, फिवसले भन्यो, मालुम हुन्छ दिउँसो भइसक्यो, घाम निकै चर्को छ, पर्दा खसालिदिनु नै बेस होला जस्तो लाग्दछ। नाइँ नाइँ, बिचारी युवती भन्न थाली, मलाई हावाको आवश्यकता छ। त्यो जुरुक उठी, दगुरेर ढोका खोलिदिए र छतमा गई। जस्तो कुकुर नजिकै छ भन्ने थाहा पाएर मृग एकाएक दच्केर भाग्दछ। नाट्युड्याम स्क्वायरको त्यस समयको करुणाजनक दृश्यलाई देखेर फ्लेयरको भय हराउन गयो। स्क्वायर तथा नजिकका गल्लीहरू नर्मुण्डाले भरिएका थिए। स्क्वायरको बीचको हिस्सा जसलाई पारबीच भन्दछन् सिपाहीहरूद्वारा रक्षित थियो। पारबीचको चारैतिर छातीसम्मको अग्लो पर्खाल थियो। त्यसको ढोका विश्वका सिपाहीहरूद्वारा रक्षित थियो। नाट्युड्याम गिर्जाको द्वार बन्द थियो। भीडमा साधारण हुण्डरी मान्छेहरू थिए, जसबाट स्पष्ट थियो कि जुन घटनाको आशमा तिनीहरू त्यहाँ कुममा कुम जुधाइरहेका थिए त्यो ठिक त्यस्तै थियो, जसले गर्दा त्यस मान्छे एकत्रित हुन जान्छन्। कसैले भने यो यहाँ प्रायश्चित गर्न आउँछे, पादरी ल्याटिनमा केही भनिदिनेछ, यस्तो सधैँ दिउँसो हुन्छ, यदि तिमीलाई त्यसको फाँसी हेर्नु छ भने ग्रेभ स्क्वायरमा जाऊ। कुनै अर्कीले भने, सुन्दछु त्यसले पादरीसित आफ्नो गुप्त पाप भनेको छैन। एउटा छिमेकीले भन्यो, यस्तै सुनिन्छ, एउटी स्त्रीले भने, काफिर हो नि। कप्तानको समस्त विचार शक्ति युवतीमा लागेको थियो, त्यसले भिडतिर विशेष ध्यान दिएन, बल्कि पछिल्तिरबाट आएर युवतीको कम्मरमा समात्यो। युवतीले मस्काँदै बिन्ती गरी, कृपा गरेर मलाई एक्लै छोडिदियो फिवस, यदि आमाले थाहा पाउनु भयो भने तिम्रो हात देख्नुहुनेछ। त्यसै समयमा नाटिड्यामको घडीमा 12 बज्यो, भिडमा सन्तोषको ध्वनि गुन्जिन थाल्यो, सबैजना स्क्वायरबाट छतहरूबाट झ्यालहरूबाट भन्न थाले, ऊ आई। फ्लियरले अभागिनीसित आँखा जुद्ला भनेर आफ्ना हातले आँखा छोपी, मेरी मोहिनी, फिवसले भन्यो, भित्र जान्छौ? जान्न, उत्तर दिए उसले। सिपाहीहरूले घेरिएको एउटा छकडा स्क्वायरमा आयो, त्यसमा एउटा बलियो घोडा जोतिएको थियो, पहरा दिने सिपाहीहरूले भिडमा त्यसलाई बाटो पन्छाउन थाले। छकडाको नजिकै न्याय भवनका धेरै अफिसरहरू पुलिसका अफिसरहरूका साथ घोडा चढेर आइरहेका थिए। मास्टर जेको सबैभन्दा अगाडि थियो। त्यस प्राणघातक छकडामा एउटी युवती बसेकी थिए, त्यसलाई पाता फर्काएर बाँधेका थिए, त्यसका लामो केस त्यसको वक्षस्थलमा र अर्धनग्न काँधमा फैलिएको थियो। त्यो झल्कनेर चिल्लो केसभित्र एउटा दर्खरिएको डोरी बाँधिएको थियो, त्यसले उसको कोमल छालालाई दर्फराउन लागेको थियो। त्यो डोरी त्यस युवतीको गर्दनमा पनि बाँधिएको थियो। त्यो मानव एउटा सुन्दर फूललाई चारैतिरबाट झुसेल किराहरूले घेरिरहेको जस्तो देखिन्थ्यो। डोरीको मुनतिर त्यसको कवच पडिरहेको थियो। अभागिनीलाई यति आज्ञा मिलेको थियो किनभने फाँसी पाउनेहरूलाई आफ्नो इच्छा त्यस ताका पनि पूरा गर्न दिइन्थ्यो। त्यस ताका खुट्टा नाङ्गै थिए। त्यसलाई त्यो स्त्री सुलभ लासको भावले छोप्ने प्रयत्न गरिरहेकी थिए। त्यसको खुट्टा नजिकै त्यसकी आफ्नो दाँतले आफ्नो सिमिस र कुर्तीलाई च्यापिराखेकी थिए किनभने त्यो ठिकसित बाँधिएको थिएन। त्यस विपदमा पनि मान्छेहरूको सामुन्ने नाङ्गो हौली भन्ने डरले त्यसले दुःख पाइरहेको थिए। अफसोस, यस्ता भयभीतको निमित्त लज्जा बनेको होइन। फ्लियरले भने, प्यारो फिवस, अलि यता हेर त, त्यो त्यही म्लेच्छ जिप्सी रहेछ जो सधैँ एउटी बाख्री साथमा राख्दछ। यति भनेर त्यो फिवसतिर फर्की। फिवसका आँखा चकडामा गाडिएका थिए। त्यो अत्यन्त निलो कालो भएको थियो। कुन बाख्री राख्ने जिप्सी? त्यसले सोध्यो। किन फिवस, तिमीलाई सम्झना छैन? मैले तिम्रो कुरा बुझिन, बिचैमा फिवसले भन्न थाल्यो। त्यसले भित्र पस्नलाई खुट्टा उचाल्यो, किन्तु फ्लियरको ईर्षा जिप्सीलाई देख्ने बित्तिकै सजग हुन गयो। उसले कप्तानलाई सन्देहात्मक भावले हेरी। त्यसलाई अस्पष्ट रूपले सम्झना हुन गयो कि यस जादुवालीको मामिलामा कुनै कप्तानको पनि सम्बन्ध थियो। तिमीलाई के भयो? फ्लियरले भनी, यस जिप्सीको कारण तिम्रो हृदयमा खलबली मच्चिन गएको छ भन्ने मानिसले सोच्नेछन्। फिवसले छिउ गर्ने प्रयत्न गर्दै भन्यो, मेरो हृदयमा खलबली कदापि हुनै सक्दैन। त्यसो भए पर्ख, युवतीले आज्ञाको स्वरमा भनी, हामी सबै हेर्छौँ अब। कप्तानलाई बाध्य भएर अड्नु पर्यो। त्यसको धेरै जसो भय हरायो जब त्यसले देख्यो कि कैदी जिप्सीले आफ्नो दृष्टि तलबाट माथि उठाउँदिन। त्यो इजमेरल्डा नै थिए। त्यो आफ्नो दुर्भाग्यको अन्तिम सोपानमा पनि सुन्दरी नै देखिरहेकी थिए। गाला पच्किसकेको हुनाले त्यसका गाजले आँखाका कोष झन लामा देखिन थालेका थिए। छकडाको हल्लाइले गर्दा त्यो यताउति झागल झुगल हुन जान्थे। संकोच भावको अतिरिक्त निराशामा त्यसलाई केही सुझ्दै सुझ्दैन थियो। भीड़को हाँसोको बीचमा छकडा पारबीचको नजिकै पुग्यो। त्यस सौन्दर्य तथा विपदको ध्यान गरेर भन्नुपर्छ कि कठोरभन्दा कठोर पाषाण हृदय पनि यस समयमा करुणाले द्रवित नभई छोड्दैन। अभागिनी जिप्सीले डरले आफ्नो दृष्टिशक्ति तथा विचार शक्तिलाई लुप्त पारेकी थिए। त्यसका निला ओठले प्रार्थना गर्न लागेको देखियो। जब गाडीवालाले त्यसलाई तल ओह्राल्न मद्दत गरिरहेको थियो तब त्यसले जिप्सीको ओठबाट फिवस शब्द निस्कन लागेको सुन्यो। त्यसका हात फुकाइयो। त्यो आफ्नै बाख्रीको साथै तल ओर्ली नाङ्गै खुट्टाले त्यो वेदीको भरेङसम्म गई। त्यसको घाँटीमा डोरी बेरिएको थियो। डोरीले सर्पले झैँ त्यसको पिछा गरिरहेको थियो। गिर्जाको गाना बन्द भयो। एउटा मान्छे सुनको क्रस तथा मैनबत्ती लिएर गिर्जाको अन्धकारबाट बाहिर निस्क्यो। त्यसपछि पादरीहरूको एउटा लामो जुलुस निस्क्यो। तिनीहरू गाउँदै कैदीहरूतिर अगाडि बढे, किन्तु जिप्सीका आँखा सबैभन्दा अघिल्लो पादरीमा गाडिएका थिए। ओहो, अचानक त्यो भन्न थाली, त्यो फेरि यहाँ पनि आइपुग्यो। त्यो आर्चडिकन थियो। आफ्नो पदको चिन्ह त्यसको हातमा थियो। त्यो कैदीतिर अगाडि बढ्यो। त्यसको टाउको पछाडि मोडिएको थियो। आँखाका फलक झिम्मा हुँदैनथे। त्यो ठूलो स्वरले मन्त्र उच्चारण गरिरहेको थियो। जब त्यो बाहिर उज्यालोमा आयो तब मान्छेहरूले त्यसको पित वर्णको कारण भन्ठाने कि त्यो कुनै सिंहमर्मरले बनेको बिसप हो जसको मूर्ति गिर्जामा बनेको थियो र जो उठेर चिहानमा जान लागेकोलाई स्वागत गर्न आएको थियो। जिप्सी युवती डरले सुकिसकेकी थिए। त्यसको हातमा कसले मैनबत्ती राखिदियो त्यसलाई थाहै भएन, न त्यो मन्त्रलाई नै केही बुझिरहेकी थिए। त्यसको शरीरमा जीवनको संचारको कुनै लक्षण थिएन। पादरीले इशारा गरेपछि जेलर त्यहाँबाट हट्यो। त्यो एक्लै कैदीको नजिकै गयो। युवतीलाई अचानक होस आउन गयो। त्यसको रगत उम्लन थाल्यो। त्यसको मृतप्राय आत्मामा क्रोधको आगो दन्किन थाल्यो। आर्चडिकन बिस्तारै त्यसको नजिकै गयो। त्यस समयमा पनि त्यो चाह ईर्षा तथा बासनाले भरिएको दृष्टिले जिप्सीका नाङ्गा अङ्गहरूलाई हेरिरहेको थियो। त्यसले गम्भीर स्वरले सोध्यो, युवती आफ्ना पापहरू तथा दोषहरूको निमित्त तिमीले ईश्वरसित क्षमा मागिसकेकी छौ? युवतीको कानैसम्म निहुरेर त्यसले फेरि सुस्तरी यति भन्यो, तिमी मेरो हुन स्वीकार गर्दैछौ, म अझै पनि तिमीलाई रक्षा गर्न सक्दछु। मान्छेहरूले त्यसले युवतीका पापहरूको स्वीकृति सुनिरहेको होला भनी ठाने। युवतीले त्यसलाई क्रूर दृष्टिले हेरेर भनी, राक्षस हट यहाँबाट, नत्र म सबै भण्डाफोर गरिदिनेछु। पादरीले भयानक हाँसो हाँस्यो, कसैले तिम्रो विश्वास गर्ने छैन, फेरि तिमी घर बसी बसी हत्याको साथसाथै एउटा बदनामी पनि लिनेछौ। तुरन्त उत्तर देऊ, मेरो घर बस्छौ? तिमीले मेरो फिवसलाई के गर्यो? त्यो मरिसक्यो, पादरीले भन्यो। अभागी आर्चडिकनले त्यस समयमा त्यसै आफ्नो टाउको उठायो। त्यसले त्यस घरको छतमा फिवसलाई देखिहाल्यो, त्यो काम्न थाल्यो। त्यसले आफ्नो आँखा चिम्ल्यो, फेरि हेरेर श्राप दिन थाल्यो। त्यसको हृदयमा खलबली मच्चिन थाल्यो। त्यसले फेरि आफ्नो हात उठाएर जिप्सीको टाउकोमाथि चुम्सुमाउँदै एउटा मन्त्र पढ्यो। त्यही अन्तिम मन्त्र थियो। भयानक पूजाविधिको अन्त भयो। पादरी र जल्लादको बीचको त्यही इशारा थियो। जनताले पनि घुँडा टेकेर प्रार्थना गरे। एवमस्तु, आर्चडिकनले भन्यो, त्यो फर्क्यो। त्यसको टाउको आफ्नो वक्षस्थलमा लट्कन गयो। त्यो पादरीहरूको मण्डलीमा गएर बिर्सियो। मुहूर्तभरमा त्यो बेपत्ता भयो। त्यहाँबाट कैदी जिप्सी आफ्नो ठाउँमा निस्तब्ध खडा थिए। त्यो आफ्नो अन्त्यको प्रतीक्षा गरिरहेकी थिए। जल्लादहरूले त्यसको हात बाँधिरहेको बखतमा अकस्मात त्यो चिच्चाई, त्यो चिच्चाहट आनन्दले भरिएको थियो। त्यसले अघिल्लो घरको छतमा आफ्नो प्रेमी फिवसलाई सजीव सुन्दर रीतिले सजिएको देखिहाली। जजले झुठो बोलेको रहेछ, पादरीले झुठो बोलेको रहेछ, त्यसले फिवसलाई आफ्नै आँखाले देखेकी छ। अब त्यो कसरी सन्देहमा रहन सक्छ? त्यो जीवित थियो, सुन्दर थियो, नयाँ जङ्गी पोसाकमा थियो। फिवस, त्यसले बोलाउन थाले, मेरो प्यारो फिवस। त्यसले आफ्नो हात पसार्ने प्रयत्न गरी, तर तिनीहरू बाँधिएका थिए। त्यसले कप्तानलाई आँखा तर्न लागेको देखि, एउटी युवती जो त्यसको शरीरमा टाँसिएकी थिए क्रोधित दृष्टिले कप्तानतिर हेरिरहेकी थिए। फिवसले के भने कुन्नी, जिप्सीको कानसम्म पुग्न सकेन। फेरि तिनीहरू दुवैजना छतको ढोका थुनेर भित्र पसे। फिवस निराश भएर जिप्सीले भने, तिमी पनि यो कुरामा विश्वास गर्छौ? त्यसलाई एउटा भयानक विचारले आएर दबायो। त्यसलाई सम्झना भयो कि त्यसलाई कप्तान फिवसको हत्याको निमित्त प्राणदण्ड हुन लागिरहेछ। अहिलेसम्म त्यसले सारा कुरा धैर्य गरेर सकेकी थिए, तर यो अन्तिम चोट असह्य थियो। त्यो मूर्छित भएर जमिनमा ठाडै पछारिन गई। त्यसलाई उठाएर छकडामा राख, चाँडो यो मामलाको अन्त्य गर, जेकोले भन्यो। गिर्जाको प्राङ्गणमाथि कमानीहरूको सहायताले बाहिर निस्केको बारदरीमा बादशाहहरूका मूर्तिहरूको बीचमा एउटा विचित्र कुरूप दर्शक बसेको थियो। कसैले त्यसलाई देखेका थिएनन्। यदि त्यसले रङ्गीन वस्त्र धारण गरेको भए, त्यो अवश्य पनि तिनै मूर्तिहरूको श्रेणीमा गन्ती हुन जाने थियो। ठिक त्यसै समयमा, जुन समयमा सिपाही जेकुको आज्ञाअनुसार काम गर्न लागेका थिए, त्यस दर्शकले रेलिङ पार गरेर डोरीलाई खुट्टाले घुँडा तथा हातले समात्यो। फेरि त्यो एकदम तल चिप्लिटी खेल्दै आयो, जस्तो ऐनामा थोपा चिप्लन्छ। बिरालो झैँ त्यो दुवै जल्लादहरूको बीचमा हाम फाल्यो। उसले दुवै हातले दुवै जल्लादलाई पृथ्वीमा पछारिदियो। एउटा हातले जिप्सीलाई उठायो, जस्तो बालकले पुतली उठाउँछ, र एकै फड्कामा गिर्जाको भित्र दाखिल हुन गयो। फेरि जिप्सीलाई आफ्नो हातमा उठाएर त्यो चिच्याउन थाल्यो, पवित्र मन्दिर। त्यसले यी सब कुरा यति वेगसित गर्यो कि रातको समयमा बिजुलीको एउटै चमकमा यी सबै कुरा देखिन सक्थ्यो। पवित्र मन्दिर, पवित्र मन्दिर, भीड़ले चिच्याउन थाल्यो। हजारौं हत्केलाले करतल ध्वनि गर्न थाले। यसले काशीमोडोको एक्लो आँखा दर्प तथा प्रसन्नताले चम्कन थाल्यो। यो अचानक धक्काले जिप्सीलाई होस आउन गयो। त्यसले आफ्ना आँखा खोली, काशीमोडोतिर हेरी, फेरि आँखा चिम्ली, मानव त्यो आफ्नो रक्षसित भयभीत हुन गएकी थिए। मास्टर जेको बेवकुफ बन्न गयो। सिपाही जल्लाद साराका सारा बेवकुफ चाहिँ भएर चुपचाप खडा थिए। नाटीड्यामको भित्र कैदी जिप्सी सुरक्षित थिए। गिर्जाको शरण अकण्टक थियो। मनुष्यहरूको न्यायले गिर्जाको संघारमा टाउको रगडिरहेको थियो। काशीमोडोले आफ्ना कर्कश हातमा जिप्सीलाई लिएको थियो। त्यो काम नलागेकी थिए, तर त्यसले उसलाई कतै चोट नपरोस् भन्ने हिसाबले बडो हिफाजत र आराम दिँदै लगिरहेको थियो। त्यसलाई मालूम भयो कि त्यो एउटा अत्यन्त कोमल एवं अत्यन्त अमूल्य वस्तु हो, जो त्यसको हातको निमित्त योग्य थिएन। मालूम भयो कि त्यो आफ्नो सासले पर्यन्त त्यसलाई छुने हिम्मत गर्दैन। एकाएक त्यसले आफ्नो भुजपासले बाँधेर त्यसलाई आफ्नो छातीमा लगायो, मानव त्यो उसको खजाना थियो। जिप्सीका आँखाबाट कोमलता र करुणा झल्किरहेको थियो। फेरि त्यसमा अग्निको प्रादुर्भाव देखा पर्न लाग्यो। स्त्रीहरू हाँस्न थाले, रुन थाले। भीडले च्याबासी दियो, किनभने यस समयमा काशीमोडो साँच्चैकै सुन्दर थियो। त्यसले आफूलाई एउटा महान शक्तिशाली व्यक्ति ठान्यो, किनभने त्यसले त्यस समाजलाई जसबाट त्यो बहिष्कृत गरिएको थियो हराइदियो, र त्यसको दण्डविधानलाई त्यसले माटोमा मिलाइदियो। त्यस तुच्छ जीवले ईश्वरको कृपाले, ईश्वरले दिएको शक्तिद्वारा मानव न्यायलाई, जजहरू र जल्लादहरूलाई तथा राजाज्ञालाई पैतालाले कुल्चेर त्यस अभागिनीलाई बचाइ छाड्यो। एकैछिनपछि त्यो गिर्जाको भित्री भागमा गयो। मान्छेहरूले आफ्ना सपना आँखाले त्यसको पिच्छा गरे, किन्तु उनीहरूलाई निराश हुन पर्यो किनभने काशीबाट शीघ्र नै उनीहरूको अगाडि तथा स्याबासीबाट टाढा हुन गयो। फेरि त्यो बरण्डामाथि मूर्तिहरूको बीचमा देखा पर्यो। त्यो जिप्सीलाई बोकेर पागल झैँ दगुरिरहेको थियो र मन्दिर मन्दिर भन्दै चिच्याउँदथ्यो। फिडले फेरि कर्तल ध्वनि गर्यो, फेरि त्यो लुप्त हुन गयो। तुरन्तै त्यो घण्टा भएको मिनारको शिखरमा देखा पर्यो। त्यसलाई देख्नाले त्यो मालुम हुन्थ्यो कि त्यसले दर्पका साथ प्यारिच देखाइरहेको थियो। पागल झैँ त्यो तीनचोटि चिच्चायो, मन्दिर मन्दिर मन्दिर, स्याबास स्याबास जनताले भने। त्यो कोलाहल नदी पारी ग्रेभ स्क्वायरका मान्छेहरूले समेत सुने। एकान्तवासिनीले पनि जो फाँसीको तख्तातिर हेरिरहेकी थिए त्यस कोलाहललाई सुने।
भिक्टर युगोद्वारा लिखित फ्रान्सेली उपन्यास नाट्रीड्यामको कुम्बे आज हामीले यहाँनिर ल्याएर रोकेका छौं। नेपालीमा रिद्धिबहादुर मल्लले अनुवाद गर्नुभएको यो उपन्यास कुल 294 पृष्ठको छ। आज हामीले यो उपन्यासको एउटा पृष्ठमा जहाँ ल्याएर रोकेका छौं, यसको बाँकी अंश अर्को साता फेरि वाचन गर्नेछौं। श्रुति सम्वेगमा तपाईँले नाट्रीड्यामको कुम्बेको अरू अंश अर्को साता सुन्न सक्नुहुन्छ। तबसम्मको लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे कार्यक्रम श्रुति सम्वेगबाट बिदा हुन्छौ। नमस्कार, शुभरात्री।